तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार अगस्त 6, 2023। विषय आत्मा स्वर्णपाठ युहन्ना। परमेश्वर आत्मा हुनुहुन्छ, यसैले जसले परमेश्वरलाई पुज्दछ उहाँलाई आत्मा र सत्यतामा नै आराधना गर्नुपर्छ। उत्तरदायी पढाए कोरिन्थी। हामी यसरी पूरा गर्न सक्छौ किनभने ख्रिस्ट मार्फत परमेश्वरको अघि हामी मुक्त छौ। हामी भन्दैनौ कि कुनै पनि काम आफै राम्रो गर्न सक्छ। परमेश्वर नै शक्तिको स्रोत हुनुहुन्छ, जे हामी गर्छौ त्यो गर्न योग्य बनाउनुहुन्छ। नयाँ करारको सेवक बन्न परमेश्वरले हामीलाई योग्य बनाउनु भएको छ, योग्य बनाउनु भएको छ। यो नयाँ करार लिखित नियम होइन, यो आत्माको हो। लिखित करारले मृत्यु ल्याउँछ, तर पवित्र आत्माले जीवन दिन्छ। प्रभु आत्मा हुनुहुन्छ, अनि जहाँ प्रभुको आत्मा छ त्यहाँ स्वतन्त्र हुन्छ। हाम्रो अनुहार राखिएको छैन, हामी सबै प्रभुको महिमा देखाउँछ। हामी उनी जस्तै हुन परिवर्तन हुँदैछ, यस परिवर्तनले हामीमा जन जन महिमा ल्याउँछ। पाँच सेरमन बाइबलबाट अयुब। परमेश्वरको आत्माले मलाई बनाउनुभयो, मेरो जीवन सर्वशक्तिमान परमेश्वरबाट आउँछ। रुमी। यसकारण मेरा दाजु भाइ दिदी बहिनीहरू, हामी आफ्ना पापपूर्ण स्वभावद्वारा नियन्त्रित हुनु हुँदैन। हामीले पापपूर्ण स्वभावले टोर्याएको बाटामा लाग्नु हुँदैन। यदि तिमीहरू आफ्ना पापपूर्ण स्वभावको चाहनाको पछि लाग्छौ भने तिमीहरू आत्मिक रूपले मर्नेछौ। तर यदि तिमीहरू कुकर्म गर्नदेखि आफूलाई रोक्न आत्माको शक्ति प्रयोग गर्छौ भने तिमीले सत्य जीवन पाउनेछौ। परमेश्वरका साँचो छोरा छोरीहरू भनेका ती नै हुन् जो परमेश्वरकै आत्माद्वारा डोर्याएका हुन्छन्। जुन आत्मा तिमीले पाएका छौ त्यो तिमीलाई फेरि दास बनाउने र डर देखाउने आत्मा हुन। हामीले पाएको आत्माले हामीलाई परमेश्वरका छोरा छोरी बनाउँछ, अनि त्यही आत्मा सँगै हामी भन्छौ पिता, प्रिय पिता। अनि त्यो आत्मा आफैले हाम्रो आत्मालाई साक्षी दिन्छ कि हामी परमेश्वरका सन्तानहरू हो। यदि हामी परमेश्वरका सन्तानहरू हौ भने हामीले आशीर्वाद पाउनेछौ जुन परमेश्वर सिर्फ आफ्ना मानिहरूका लागि छ। हामीले ती आशीर्वाद परमेश्वरबाट ख्रिस्टसितै पाउनेछौ। त्यही समयमा बप्तिस्मा दिने युहन्ना देखा परे, अनि यहुदियाको मरुभूमिमा प्रचार गर्न थाले। तिनले भने, पश्चाताप गर, आफ्नो हृदय र रहन सहन परिवर्तन गर, किनभने स्वर्गको राज्य चाँडै आउन लागेको छ। त्यसै बेला येसु गालिल भएर यर्दन नदीमा आउनुभयो। येसु युहन्नाद्वारा बप्तिस्मा लिनका निम्ति युहन्ना कहाँ आउनुभयो, तर युहन्नाले उनी येसुलाई बप्तिस्मा दिनु योग्यको छैनन् भन्ने कोसिस गरे। उनले सोधे, तप म कहाँ बप्तिस्मा लिनु किन आउनुभयो? म आफैले तपाईँबाट बप्तिस्मा लिनु पर्ने हो। येसुले भन्नुभयो, अहिलेलाई यस्तै हुन देऊ, हामीले यसरी नै सही कुरा गर्नुपर्छ। त्यसपछि युहन्ना येशूलाई बप्तिस्मा दिन राजी भए। त्यसपछि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनु भयो। स्वर्ग उहाँको निम्ति उख्रियो अनि परमेश्वरको आत्मा ढुकुर जस्तै आफूमाथि आइरहेको देख्नुभयो। तब स्वर्गबाट यो बानी आएको सुनियो। बानीले यसो भन्यो, यिनी मेरो प्यारो पुत्र हुन् र म यिनीसँग अत्यन्त प्रसन्न छु। यसपछि आत्माले येशूलाई मरुभूमिमा लगेर गयो। दुष्टात्माद्वारा परीक्षा गर्नको निम्ति त्यहाँ लगिएको थियो। 40 दिन र 40 रात येशूले केही खानु भएन। यसपछि उहाँ भोकाउनुभयो। सैतान येशू कहाँ परीक्षा गर्नलाई आयो र भन्यो, यदि तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरू रोटी हुन् भनी आज्ञा दिनुहोस्। जवाफमा येशूले भन्नुभयो, धर्मशास्त्रमा यस्तो लेखिएको, मानिस रोटी खाएर मात्र बाँच्दैन, परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ। त्यसपछि सैतानले येशूलाई छोडिदियो। त्यसपछि केही स्वर्गदूतहरू येशू कहाँ आएर उहाँको सेवा टहल गरे। मर्कुस ती मानिसहरू सँग एउटी हेमाई पनि थिए। त्यस हेमाईलाई 12 वर्ष अघिदेखि रगत बग्ने व्यथा थियो। त्यो हेमाई खुबै पीडित थिए। धेरै वैद्यहरूले त्यसको उपचार गरे। आफ्ना भए जति सबै सम्पत्ति त्यसले खर्च गरेकी थिए। तर उसमा सुधार पटक्कै आएन। त्यसको व्यथा अझ बिग्रदै गयो। त्यस हेमाईले येशूको बारेमा सुनेकी थिए। मानिसहरूको भिडबाट भएर गई त्यस स्त्री पछिल्तिरबाट येशू कहाँ आए अनि उहाँको वस्त्र छो। त्यसले विचार गरे, यदि मैले उहाँको वस्त्र मात्र पनि छुन पाए भने म जाती हुन सक्छु। अनि जब त्यसले उहाँको वस्त्र छोए, तत्कालै रगत बग्न बन्द भयो। त्यस हेमाईले आफ्ना सारा जीव नै व्यथा मुक्त भएको अनुभव गरे। अनि येशूले आफूबाट शक्ति सञ्चार भइरहेको अनुभव गर्नुभयो। उहाँ रोकिनुभयो अनि मिनतर्फ एर्फ गर्नुभयो। अनि उहाँले सोध्नुभयो, कसले मेरो वस्त्र छोयो? चेलाहरूले येशूलाई भने, तपाईँको वरिपरि यति भिन्न मानिसहरू छन्, तपाईँलाई खेल्दैछन्, तर तपाईँ सोध्नुहुन्छ मलाई कसले छोयो? तर येशूले त्यो छुने मानिसलाई पत्ता लगाउन घरि घरि हेर्न लाग्नुभयो। त्यस एमाईले आफू निको भएको ठानी। अनि त्यो अनि येशूको चरणमा घोप्ती त्यो डरले काँपिरहेकी थिए। त्यसले सारा सत्य येशूलाई सुनाए। येशूले त्यस हेमाईलाई भन्नुभयो, हे स्त्री, तिमी निको भयो किनभने तिमीले विश्वास गर्यो। शान्ति सिद्ध नौ, अब तिमी तिम्रो रोगबाट मुक्त भयो। कोरिन्थी जस्तो शास्त्रमा लेखिएको छ, कुनै आँखाले पनि नदेखेको, कुनै कानले पनि नसुनेको, कसैले चिन्तासम्म नगरेको कुरा आफूलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नु भएको छ। परमेश्वरले यी कुराहरू हामीलाई आत्माद्वारा देखाउनु भएको छ। आत्माले प्रत्येक कुरो बुझ्छ। परमेश्वरको गम्भीर रहस्य समेत आत्माले बुझ्छ। जसरी कसैले पनि अर्को मानिसको विचारहरू बुझ्न सक्दैन, खालि त्यो आत्मा जुन मानिसभित्र रहन्छ त्यसले मात्र विचारहरू बुझ्छ। परमेश्वरको विषयमा पनि त्यस्तै हो। परमेश्वरका विचारहरू कसैले जान्दैन, तिनीहरू परमेश्वरकै आत्माले मात्र जान्दछ। अब हामीले संसारमा भएको आत्मा पाएका छैनौ, तर हामीले परमेश्वरबाट आत्मा पाएका छौ। हामीले यो आत्मा परमेश्वरले हामीलाई दिनुभएको कुराहरू जान्न सकौ भनेर पाएका हो। रोमी यसैले अब जो ख्रिष्ट येशूका साथ छन् उनीहरूलाई दोषी ठहरिने छैन। किन म दोषी भनेर मानिन्न? किनभने ख्रिष्ट येशूमा जीवनदाता आत्माको विधान जसले जीवन ल्याउँछ त्यसले मलाई मुक्ति दियो। त्यो विधान जसबाट पाप र मृत्यु आउँछ त्यसबाट पनि मलाई मुक्ति दियो। व्यवस्था शक्तिहीन थियो किनभने त्यो व्यवस्था हाम्रा पापपूर्ण स्वभावहरूले कमजोर बनायो, तर व्यवस्थाले गर्न नसकेको काम परमेश्वरले गर्नुभयो। परमेश्वरले आफ्नो पुत्रलाई मनुष्य चोला दिएर यस पृथ्वीमा पठाउनु भयो, जुन चोला पाएर मानिसहरूले पापपूर्ण कामहरू गर्छन्। परमेश्वरले आफ्ना पुत्रलाई पापको निम्ति बलिको रूपमा पठाउनु भयो अनि उहाँले पापको एर्वचना गर्न मनुष्य चोला प्रयोग गर्नुभयो। परमेश्वरले त्यसो गर्नुभयो ताकि तोकिएको व्यवस्था हामीमा परिपूर्ण होस्, जो आफ्नो पापपूर्ण प्रकृति अनुसार बाँच्दैनौ तर आत्मा अनुसार बाँच्छौ। जो पापपूर्ण स्वभाव लिएर बाँचिरहेका छन् तिनले आफ्ना पापपूर्ण स्वभाव अनुसारै सुन्दछन्। जो आत्मा अनुसार जिउँदछन् उनीहरू आत्माको इच्छा अनुसारै बाँच्दछन्। यदि कुनै मानिसको मन पापपूर्ण स्वभावले नियन्त्रित छ भने उसको आत्मिक मृत्यु हुँदछ। यदि कुनै मानिसको मन आत्माले नियन्त्रित छ भने उसलाई जीवन र शान्ति मिल्नेछ। मानिसको विचार पापपूर्ण स्वभावको अधीनमा हुन्छ तब ऊ परमेश्वरको विरुद्धमा हुँदछ। त्यस मानिसले परमेश्वरको व्यवस्था मान्दैन अनि वास्तवमा त्यो मानिस परमेश्वरको व्यवस्था पालन गर्न असमर्थ हुन्छ। ती मानिसहरू जो पापपूर्ण स्वभावको अधीनमा छन् भने परमेश्वरलाई कहिले खुसी पार्न सक्दैनन्। तिम्रो लागि यदि परमेश्वरको आत्मा तिमीमा बस्छ, तिमी आफ्ना पापपूर्ण स्वभावबाट नियन्त्रित छैनौ तर आत्माबाट छ। गलाती ख्रिस्टले हामीलाई स्वतन्त्र बनाउनु भयो, साहसी हो, बदली भएर व्यवस्थाकै कमारा नबन। मेरा दाजु भाइ दिदी बहिनीहरू हो, परमेश्वरले तिमीहरूलाई स्वतन्त्र बन्न बोलाउनु भएको हो, तर त्यस स्वतन्त्रतालाई आफ्नो पापपूर्ण विचार गर्ने बहाना नबन, तर आपसमा प्रेमको वार्तालाप गर। यसैले म भन्छु आत्मा अनुसार बाँच। त्यसो गरियो भने तिम्रा पापपूर्ण स्वभावले चाहेको खराब काम गर्ने छैन। आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाई, विश्वस्तता, नम्रता, संयम दिँदछ। यी कुराहरू गुण हुन् भन्ने कुनै व्यवस्थामा छैन। कोरिन्थी परमेश्वरले एकपल्ट भन्नुभएको थियो अन्धकारबाट ज्योति चम्कनेछ, अनि उहाँ तिनै परमेश्वर हुनुहुन्छ जसले हाम्रो हृदयमा आफ्नो ज्योति प्रकाशित हुन दिनुभयो। ख्रिस्टको अनुहारमा परमेश्वरको महिमा झल्काएर उहाँले हामीलाई प्रकाश दिनुभयो। म क्रिस्चियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य आत्मा सबै चिजहरूको जीवन पदार्थ र निरन्तरता हो। धर्मशास्त्रले संकेत गर्दछ कि ईश्वर सर्वव्यापी हुनुहुन्छ। यसबाट यो पछ्याउँछ कि ईश्वरीय मन र उहाँका विचारहरू बाहेक कुनै पनि वस्तुमा वास्तविकता वा अस्तित्व छैन। धर्मशास्त्रले पनि परमेश्वर आत्मा हुनुहुन्छ, भनी घोषणा गर्दछ। त्यसैले आत्मामा सबै सद्भाव छ र त्यहाँ कुनै विवाद हुन सक्दैन। सबै जीवन हो र त्यहाँ मृत्यु छैन। परमेश्वरको ब्रह्माण्डमा सबै कुराले उहाँलाई व्यक्त गर्दछ। आत्मा मात्र तत्व हो, अदृश्य र अविभाज्य अनन्त ईश्वर। आध्यात्मिक र शाश्वत चीजहरू महत्वपूर्ण छन्। मानिस ईश्वर आत्माको सहायक हो र अरू केही छैन। ईश्वरको अस्तित्व अनन्तता, स्वतन्त्रता, सद्भाव र असीम आनन्द हो। जहाँ प्रभुको आत्मा हुन्छ त्यहाँ स्वतन्त्रता हुन्छ। पहिलेका पुरातन पुजारीहरू जस्तै मानिस सबैभन्दा पवित्र स्थानमा प्रवेश गर्न स्वतन्त्र छ। परमेश्वरको क्षेत्र भौतिक इन्द्रियले नश्वरहरूलाई आत्मा ईश्वरलाई बुझ्न मद्दत गर्दैन। आध्यात्मिक ज्ञानद्वारा मात्र मानिसले देवतालाई बुझ्छ र माया गर्छ। आध्यात्मिक इन्द्रिय भनेको ईश्वरलाई बुझ्ने चेतनशील निरन्तर क्षमता हो। यसले शब्दहरूमा विश्वास भन्दा कामहरूद्वारा विश्वासको श्रेष्ठता देखाउँदछ। यसका विचारहरू नयाँ भाषाहरूमा मात्र व्यक्त हुन्छन् र मानव विचारले बुझ्न सक्ने भाषामा आध्यात्मिक मूलको अनुवादद्वारा व्याख्या गरिन्छ। क्रिस्चियन धर्मको सिद्धान्त र प्रमाण आध्यात्मिक भावनाद्वारा बुझिन्छ। तिनीहरू येशूका प्रदर्शनहरूमा प्रस्तुत गरिएका छन् जसले देखाउँछ उहाँले बिरामीहरूलाई निको पारेर खराबीहरू हटाउने र मृत्युलाई नाश गरेर नाश हुने अन्तिम शत्रु उहाँको पदार्थ र यसका तथाकथित नियमहरूलाई व्यवस्था गरेर। क्रिस्चियन विज्ञानका अनुसार मानिसको एकमात्र वास्तविक इन्द्रियहरू आध्यात्मिक हुन्। ईश्वरीय मनबाट निस्कने विचार ईश्वरबाट मानिसमा जान्छ, तर न त संवेदना वा रिपोर्ट भौतिक शरीरबाट दिमागमा जान्छ। अन्तरसञ्चार सधैँ परमेश्वरबाट उहाँको विचार मानिस हो। कुरा संवेदनशील छैन र राम्रो वा नराम्रो आनन्द वा पीडाको जानकार हुन सक्दैन। मानिसको व्यक्तित्व भौतिक हुन जीवन सत्य र प्रेम ईश्वरीय विज्ञानको वास्तविकता हुन्। तिनीहरू विश्वासमा प्रभाव हुन्छन् र आध्यात्मिक सम्झमा पुनः अर्कुल हुन्छन्। जसरी बादलले सूर्यलाई लुकाएर निभाउन सक्दैन, त्यसरी नै झुटो विश्वासले अपरिवर्तनीय सद्भावको आवाजलाई केही समयको लागि मौन बनाउँछ। तर झुटो विश्वासले विश्वास आशा र फलले सशस्त्र विज्ञानलाई नष्ट गर्न सक्दैन। जसलाई भौतिक इन्द्रिय भनिन्छ त्यसले वस्तुको नश्वर अस्थायी भावनालाई मात्र रिपोर्ट गर्न सक्छ, जबकि आध्यात्मिक इन्द्रियले मात्र सत्यको साक्षी दिन सक्छ। भौतिक भावनाको लागि अवास्तविक वास्तविक हो जबसम्म यो भावना ईसाई विज्ञानद्वारा सुधारिएको छैन। आध्यात्मिक इन्द्रिय भौतिक इन्द्रियहरूको विरोधाभास, अन्तर्ज्ञान, आशा, विश्वास, समझ, फल, वास्तविकता समावेश गर्दछ। भौतिक भावनाले मन पदार्थमा छ भन्ने विश्वास व्यक्त गर्दछ। यो मानव विश्वास सुख र दुःख, आशा र भय, जीवन र मृत्युको एक भावनाको बीच एकान्तरण, नश्वर वा अवास्तविकको सिमाना बाहिर पुग्दैन। आध्यात्मिक विचारहरू जस्तै संख्या र नोटहरू सिद्धान्तबाट सुरु गर्नुहोस् र कुनै भौतिकवादी विश्वासहरू स्वीकार गर्दैनन्। आध्यात्मिक विचारहरूले तिनीहरूको ईश्वरीय उत्पत्ति, ईश्वर र अस्तित्वको आध्यात्मिक भावनामा लैजान्छन्। पौलले भने, आध्यात्मिक मनमा रहनु नै जीवन हो। हामी हाम्रो आध्यात्मिकता सत्य र प्रेम प्रतिको हाम्रो निष्ठाको अनुपातमा ईश्वर वा जीवनको नजिक जान्छौ र त्यस अनुपातमा हामी सबै मानव आवश्यकताहरू जान्दछौ र तिनीहरूलाई निको पार्ने उद्देश्यका लागि बिरामी र पाप गर्नेहरूको विचार बुझ्न सक्षम छौ। कुनै पनि प्रकारको त्रुटि परमेश्वरको व्यवस्थाबाट लुकाउन सक्दैन। जो कोही नैतिक संस्कृति र भलाइको यो बिन्दुमा पुग्छ उसले अरूलाई चोट पुर्याउन सक्दैन र तिनीहरूलाई राम्रो गर्ने पर्छ। क्रिस्चियन वैज्ञानिकको विचारलाई वैज्ञानिक रूपमा बुझ्ने ठूलो वा कम क्षमता उसको वास्तविक आध्यात्मिकतामा निर्भर गर्दछ। यस प्रकारको दिमाग पढाइ क्लेयरभोयन्स हुन, तर यो उपचारमा सफलताको लागि महत्वपूर्ण छ र यसको विशेष विशेषताहरू मध्ये एक हो। येशूले एक पटक सोध्नुभयो, मलाई कसले छोयो? यो सोधपुछ एक्लै शारीरिक सम्पर्कबाट भएको हो भनी मान्दै उहाँका चेलाहरूले जवाफ दिए, वीर तपाईँलाई भेला गर्छ। येशूलाई थाहा थियो, अरूलाई होइन। यो कुनै फरक पर्दैन, तर नश्वर दिमाग हो जसको स्पर्शले सहायताको लागि बोलाएको थियो। आफ्नो जिज्ञासा दोहोर्याउँदै उसलाई एक बिरामी महिलाको विश्वासले जवाफ दियो। यस मानसिक कलको उनको द्रुत आशंकाले उनको आध्यात्मिकतालाई चित्रण गर्यो। यसको बारेमा चेलाहरूको गलत धारणाले तिनीहरूको भौतिकतालाई उजागर गर्यो। येशूमा चेलाहरू भन्दा बढी आत्मिक संवेदनशीलता थियो। तथाकथित भौतिक अस्तित्वले आध्यात्मिक अस्तित्व र अमरताको कुनै प्रमाण दिँदैन। पदार्थ आत्माको विस्टिमुल हुन। येशूले यस विषयमा व्यावहारिक रूपमा तर्क गर्नुभयो र आफ्नो आध्यात्मिकताको आधारमा रोग पाप र मृत्युलाई नियन्त्रण गर्नुभयो। भौतिक चिजहरूको शून्यतालाई बुझ्दै उहाँले शरीर र आत्मालाई दुई विपरीतको रूपमा बोल्नुभयो। त्रुटि र सत्यको रूपमा एकअर्काको खुसी र अस्तित्वमा कुनै पनि रूपमा योगदान गर्दैन। येशूलाई थाहा थियो, आत्माले बौरी उठाउँछ, शरीरले केही फाइदा गर्दैन। प्रश्न हुनुको वैज्ञानिक कथन के हो? जवाफ, पदार्थमा न जीवन सत्य बुद्धि न त पदार्थ छ। सबै अनन्त मन र यसको असीम अभिव्यक्ति हो, किनकि ईश्वर सर्वव्यापी हुनुहुन्छ। आत्मा अमर सत्य हो, कुरा नश्वर त्रुटि हो। आत्मा वास्तविक र अनन्त हो, कुरा अवास्तविक र लौकिक छ। आत्मा परमेश्वर हुनुहुन्छ र मानिस उहाँको स्वरूप र समानता हो। त्यसैले मानिस भौतिक होइन, उहाँ आध्यात्मिक हुनुहुन्छ। क्रिस्चियन धर्मले मानिसहरूलाई प्राकृतिक रूपमा पदार्थबाट आत्मामा बदल्न प्रेरित गर्छ। जसरी फूल अँध्यारोबाट उज्यालोमा परिणत हुन्छ, तब मानिसले ती कुराहरूलाई समेट्छ जुन आँखाले देखेको छैन र कानले सुनेको छैन। असत्य विश्वास र भौतिक प्रमाणहरूको विचारलाई हटाउनु ताकि अस्तित्वको आध्यात्मिक तथ्यहरू प्रकट हुन सकुन्। यो ठूलो उपलब्धि हो जसको माध्यमबाट हामीले रुडालाई हटाएर सत्यलाई स्थान दिनेछ। यसरी हामीले मन्दिर वा शरीरलाई सत्यमा स्थापित गर्न सक्छौ जसका निर्माता र निर्माता परमेश्वर हुनुहुन्छ। मम्मी व्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम न त दुश्मनी वा न केवल व्यक्तिगत अनुरोधले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उखिर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।